नमस्कार, अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्यलक्ष्मी उपस्थित भइसकेकी छु। सुने जितिन्छ विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईसँग रहनेछौ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np बाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौ जसले व्यक्तिका अनुभव, भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा, लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौ। कृति सौरभमा गएका 3 सातादेखि हामीले उपन्यास मौनताको वाचन गरिरहेका छौ। उपन्यासकार सुमन घिमिरेको उपन्यास मौनताको तेस्रो अंशको वाचन सकिँदा अर्पणले निरूको व्यक्तिगत जीवनका बारेमा धेरै नै जानकारी पाएको खुलासा भएको छ। निरूको समस्या समाधानका लागि उनीहरू उपन्यासको अर्को पात्र समक्ष पुगेका छन्। अब के हुन्छ सुनौ उपन्यासको 4 अंश पृष्ठ 65।
जिन्दगी सागर बिचमा डुबे छ, जिन्दगी सागर बिचमा डुबे छ, पुरी बता सँगै उडे छ, खोला नाला सँगै बगे छ, पुरी बता सँगै उडे छ, खोला नाला सँगै बगे छ, जिन्दगी सागर बिचमा डुबे छ। खुशियाली सबै सँग उदास मेरो जिन्दगी, जिन्दगी बागरको ढुङ्गा भएछ, जिन्दगी बागरको ढुङ्गा भएछ, जिन्दगी कमल जस्तै फुले छ, जिन्दगी सागर बिचमा बिचमा डुबे छ। सँगै झरी गयो जिन्दगी, पहराको झरना सँगै झरी गयो जिन्दगी, पहाडको नदी सँगै बगी गयो जिन्दगी, खोजी पाखामा सागरको माझमा, खोजी हिँडे भिर पाखामा सागरको माझमा, जिन्दगी आगोमा साँच्चै नै जलेछ, जिन्दगी सागर बिचमा बिचमा डुबे छ, पुरी बता सँगै उडे छ, खोला
मलाई उसको सहयोगी भावना देखेर अचम्म लाग्यो। कुरै कुरामा सोधे, तपाईँको कमाई त समाज सेवामै सकिने रहेछ नि, तपाईँलाई पत्यार लाग्दैन होला? कहिले काहीँ त कमाईले नपुगेर ऋण पनि लाग्छ, तर केही छैन, आपत नपरी कसैले भन्दैन। फेरि विदेशमा हुनेका आफन्त भनेका हामी नै त हौ, हामीले नै नगरे कसले गर्छ? उसले उच्च कोटीको आदर्श जवाफ फर्कायो। कमाएको जति यतै सकेपछि नेपालमा जहान बच्चालाई चाहिँ कसले हेर्छ नि? मैले मौका छुपिहाले। प्रकाशले मेरो जिज्ञासाको उत्तर दिएन। केही बेर टोलाएर बसेको उसका आँखा भरिएर आए। पछि थाहा भयो, बिहे गरेको केही महिनामै उसकी श्रीमतीको निधन भएको रहेछ। श्रीमतीलाई असाध्यै माया गर्ने ऊ परिवारले अर्को विवाहका लागि दबाब दिन थालेपछि इजरायल आएको रहेछ। आफ्नी श्रीमतीको राम्रो उपचार गर्न नसकेको पीड़ालाई अरूको उपचार गरेर घटाउन खोज्दो रहेछ। आफ्ना लागि त सबै बाँचेकै छन्, अर्काका लागि बाँच्नु नै यथार्थमा बाँच्नु हो, यस्तो भावनालाई आफ्नो जीवनको मूल मन्त्र बनाएको रहेछ। उसको कहानी र आदर्श चरित्रले मलाई छोयो। मैले पनि आफ्नो कुरा गरे। मेरो कुरा सुनेर उसले फेरि आँसु बगायो। केही बेर निकै भावुक भएको उसले, नआत्तिनुस्, समयसँगै सबै कुरा ठिक हुन्छ भनेर मलाई सान्त्वना दियो। मैले आफ्नो एक्लोपनको कुरा गरेपछि ऊ मलाई साथ दिन मात्रै होइन, मेरा छोराछोरीलाई अभिभावकत्व दिन पनि राजी भयो। उसको कुराले म पग्लिए। त्यसपछि हामी लोग्ने स्वास्नीका रूपमा बस्न थाल्यौं। प्रकाशसँग सम्बन्ध बनेपछि मेरो जिन्दगी बदलियो। अब मेरो विदामा जाने ठाउँ थियो, भेट्ने मान्छे थियो, मलाई माया गर्ने मात्रै होइन मेरो आँसु पुछिदिने मान्छे थियो। हामी भर्खरका युवा जोडी झैं भयौं। हामी हरेक सप्ताहन्तमा घुम्न जान्थ्यौं, सँगै किलमिल गर्थ्यौं। हामी गफ गर्नकै लागि लामो दूरी गाडी नचढी हिँडेर पार गर्थ्यौं। गफै गफमा ऊ भविष्यका विभिन्न योजनाहरू सुनाउँथ्यो। ऊ मलाई यसरी खुसी दिन्छु, उसरी साथ दिन्छु भनिरहन्थ्यो। उसका कुरा सुन्दा यस्तो लाग्थ्यो कि मेरा सपनाहरू बल्ल साकार भए, मैले बल्ल नयाँ जिन्दगी पाएकी छु। वर्ष दिन बितेको पत्तो भएन। त्यही बेला प्रकाशको भिसाको म्याच सकियो, ऊ नेपाल फर्किने भयो। मलाई उबिना इजरायलमा बस्ने मन भएन, म पनि फर्कने भएकी थिएँ। तर मेरो रोजगारदाताले प्रकाशलाई फेरि इजरायलमै झिकाउने आश्वासन दिएपछि म चाहिँ नफर्कने भए। अर्को भिसाका लागि प्रकाशले एकपटक नेपाल फर्कनै पर्दथ्यो। ऊ आफ्नो फ्ल्याट मलाई जिम्मा लगाएर नेपाल फर्कियो। नेपाल आएपछि प्रकाशले मेरा छोराछोरीलाई स्कूलमै गएर भेटेछ, मैले पठाएको भनेर उपहारहरू दिएछ। यो कुरा मैले छोराछोरीसँग फोनमा कुरा भएपछि थाहा पाए। उपहार पाएर उनीहरू निकै दङ्ग थिए। उसले मेरा छोराछोरीलाई, मम्मीले काठमाडौँमा घर किनिदिए एक्लै बस्न सक्छौ भनेर सोधेछ। काठमाडौँमा घर हुने कुराले उनीहरू निकै खुसी भएछन्। उनीहरूले हामी काठमाडौँमा एक्लै बस्न सक्छौ भनेछन्। प्रकाशले मलाई काठमाडौँमा सस्तैमा घर भेटियो, के गरौं भनेर फोन गर्यो। उसले घरको फोटो पठायो। फोटोमा देखेको घरको मूल्य प्रकाशले भने झैं निकै सस्तो थियो। फेरि यस्तो मौका आउला नआउला भनेर मैले किनौं न त भने। घरका लागि मौका छोप्नु पर्ने कारण दोस्रो बिहे गरेर गाउँमा बस्न सहज हुँदैन भन्ने पनि थियो। नेपाली समाजमा आज पनि महिलाले गरेको दोस्रो बिहे पाच्चो थिएन। त्यही भएर काठमाडौँमा घर किन्ने मन भयो। प्रकाशले मसँग भएको पैसाले अलि पुगेन भन्यो। मैले साथीभाइ र रोजगारदातासँग सापट्टि मागेर 50 लाख पठाइदिए। 50 लाख रुपियाँ इजरायलमा हुने जो कोहीका लागि ठूलो रकम थियो। प्रकाश आएपछि दुवैजनाले काम गरेर ऋण तिर्न त्यति समस्या हुन्न भन्ने भएकाले मैले हिम्मत गरेकी थिएँ। घर पास गरेको दिन प्रकाशले फोन गर्यो। उसले बालबच्चाहरूलाई तिमी आएपछि ल्याउने कि अहिले नै बोलाऊ भन्यो। मलाई माइतीमा बसेका बालबच्चाहरूलाई अहिले नै काठमाडौँमा राख्ने मन भएन, त्यसैले अहिले हतार नगर भने। उनीहरूलाई अहिले नै काठमाडौँ ल्याउँदा स्कूल पनि छुट्छ भन्ने उसको कुरा मलाई राम्रै लाग्यो। उसका कुरा सही थिए, मैले उसैका कुरा माने। तर एकाएक प्रकाशसँग सम्पर्क हुन छाड्यो। रोजगारदाताहरूले प्रकाशको भिसाका लागि कागज पत्र मागे। प्रकाश र मेरो सम्पर्क हुन सकिरहेको थिएन। सुरुमा मैले यो कुरालाई सामान्य रूपमा लिए, उसलाई सम्पर्क गर्ने कोसिस गरे। जति गरे पनि उसँग सम्पर्क हुन नसकेपछि मलाई शंका लाग्न थाल्यो। मैले उसँग सम्पर्क गर्ने माध्यम मोबाइल बाहेक अर्को थिएन। फ्ल्याटमा गएर उसको घरको ठेगाना खोजे, केही पनि फेला परेन। उल्टै उसलाई खोज्दै नेपालीहरू पो आउन थाले। सहयोगका लागि आएका होलान् भनेको त फर्कने बेलामा उसले आफूले सहयोग गरेका सबैसँग सके जति पैसा सापट्टि भन्दै उठाएको रहेछ। त्यो थाहा पाएर म झस्किए। पैसा माग्ने मान्छे नआउँदासम्म मलाई उस सम्पर्कमा आउला भन्ने झिनो आशा थियो, तर ऊ सम्पर्कमा आएन। उल्टै मलाई उसकी श्रीमती भन्दै पैसा माग्नेहरू मेरो सम्पर्कमा आउन थाले। त्यसपछि मलाई आफू बर्बाद भएको पक्का भएको थियो। नेपाली राजदूतावासमा गएर बुझ्दा त त्यो नामको मान्छे इजरायलमा आएकै रहेनछ। उसले म लगायत अरूलाई दिएको नेपालको ठेगानामा त्यो नामको मान्छे नै रहेनछ। यी सब कुरा थाहा पाएपछि म फेरि स्तब्ध भएँ। मसँग अरू केही उपाय थिएन। एक महिना दुई महिना हुँदै वर्ष दिनसम्म प्रकाशको अत्तोपत्तो भएन। पहिला जसरी भए पनि ऋण तिर्नु जरुरी थियो, त्यही सोचेर निरन्तर काममा लागे। त्यही बेला मनको साथी वेबसाइटका बारेमा सुने, त्यसमा आफ्नो कुरा राखे। त्यसैबाट मलाई प्रकाशलाई पत्ता लगाउने बाटो मिल्यो। म बिदा मिलाएर नेपाल आए। प्रकाशलाई खोज्नु थियो, तर उसलाई खोज्ने मनको साथी वेबसाइट बाहेक कुनै स्पष्ट बाटो थिएन मेरा अगाडि। मसँग प्रकाशले पठाएको घरको फोटो थियो। मनको साथी वेबसाइटमा फोटो राखेपछि घरको ठेगाना पाएकी थिए। उसले मलाई काठमाडौँमा घर किनेको कुरा गरेको थियो, तर मनको साथी वेबसाइटले भक्तपुरमा फोटो अनुसारको घर भएकाले त्यही जान भन्यो। नभन्दै प्रकाशले किनेको घर भक्तपुरमा फेला पर्यो। प्रकाशले ठगेको पैसाले किनेको घरमा आफ्नै मरेकी स्वास्नी र नभएका छोराछोरी राखेको रहेछ। आफू भने कतार भाषिएछ। सबैलाई श्रीमती मरेको कथा भन्ने उसको घर पश्चिम नभई पूर्वी नेपालमा रहेछ। उसका श्रीमती र 3 बच्चाहरू रहेछन्। मैले प्रकाशका बारेमा सबै कुरो थाहा पाएँ। त्यसका लागि मनको साथी वेबसाइटले मलाई साथ दियो। उसले दिएको उपाय अनुसार खोज्दै जाँदा थाहा भयो मेरो पैसाले किनेको घर प्रकाशको बाउका नाममा रहेछ। स्वास्नीप्रति भरोसा नभएकाले उसले घर बाउका नाममा पास गरिदिएको रहेछ। लोग्ने विदेश जाने बित्तिकै उसकी स्वास्नीले त्यो घर आफ्ना नाममा पास गर्न ससुरालाई दबाब दिएकी रहेछ। लोग्नेको बानी थाहा पाए कि उसले गरोस् पनि के, बिचरा बुढालाई छोराले विदेशबाट धम्काउने, बुहारीले नेपालमा थर्काउने गरेर हैरान पारेका रहेछन्। त्यही भएर बुढा धेरै जसो गाउँमै बस्दा रहेछन्। बुढाको त्यही समस्या मेरा लागि वरदान साबित हुने देखे। म प्रकाशको गाउँमै पुगे। मैले प्रकाशको बाउलाई इजरायलमा खिचेका हाम्रा तस्विरहरू देखाएँ। एक्ला बुढालाई धेरै तीर्थ घुमाए, बिस्तारै उनको विश्वास जिते। मैले यो घर बेचेर अर्कै घर किनौ, म तपाईँलाई पाल्छु भने बुढा निकै पीड़ित थिए। मेरो कुरा पत्याए। मैले यो घर आफ्नो नाममा नामसारी गरे। त्यसपछि मेरो मनमा भएको सबै कुरा बुढालाई भने। शुरूमा बुढा निकै डराए, बुढालाई असुरक्षित महसुस भएछ। मैले उनलाई देवघाटमा सुविधाजनक आश्रममा लगेर राखे। त्यसपछि बुढा ढुक्क छन्। म काठमाडौँ आए, प्रकाशकी श्रीमतीलाई भेटेर सबै कुरा बताए। तेरो लोग्नेले आफ्नो अपराध कबुल गरे ठिकै छ, होइन भने उसका विरूद्ध इन्टरपोलमा उजुरी दिन्छु, तिमीहरूलाई पनि प्रहर लगाएर निकाल्छु भने। प्रकाशकी स्वास्नीको अन्यल हेर्न लायक थियो। उसले के गर्ने सोच्नै सकिन। त्यसपछि प्रकाश मेरो सम्पर्कमा आयो। उसले 1 वर्षको समय दिन भन्यो। मलाई तत्कालै घर चाहिएको पनि थिएन, त्यसैले उसलाई समय दिएर म इजरायल फर्किएँ। प्रकाशले कतारबाट फर्केपछि आफै घर खाली गरिदियो। ऊ इजरायलमा उठाएको पैसा फिर्ता गर्न राजी पनि भयो। प्रकाशले पैसा पठाएपछि उसले सापट्टि लिएकाहरूलाई फिर्ता गरिदिए। ती महिलाको कुरा सुनेपछि निरूलाई हिम्मत आयो। उसलाई अब सुबिनसँग मुक्त हुन खासै समस्या हुन्छ भन्ने लागेन। त्यहाँबाट फर्काँदै गर्दा निरूले उनलाई धन्यवाद दिए। बहिनीले मसँग औपचारिक हुनु पर्दैन, मलाई लक्ष्मी दिदी भन्दा हुन्छ भनेर उनले औपचारिकता तोडिन्। अर्पण पनि लक्ष्मीलाई धन्यवाद दिएर विदा भयो। त्यहाँबाट निस्केपछि निरूले अर्पणप्रति कृतज्ञता जाहेर गरे। यो सबैका लागि तपाईँले मेरा लागि यति गरिदिनु भयो, त्यसैका लागि निरू, समस्यामा परेका जो कसैका लागि पनि यति गर्न सकिन्छ नि, होइन? हो हुन त, तर तपाईँ नभएको भए म कति ठूलो खाडलमा पर्दै रहेछु भन्ने मलाई बल्ल थाहा भयो। यति भन्दै गर्दा उसले फेरि केही सम्झे जसरी भने, साँच्चै लक्ष्मी दिदी तपाईँप्रति किन यति कृतज्ञ हुनुभएको? तिमीलाई मनको साथी भन्ने वेबसाइटका बारेमा थाहा छ? अँ, 1-2 पटक हेरेकी थिएँ। तिमीले हेरेकी मात्र होइनौ, त्यसमा आफ्नो सबै कुरा लेखेकी पनि थियौ, होइन? तपाईँलाई कसरी थाहा भयो यो कुरा? मनको साथीले हाम्रो गोपनीयता कायम राख्ने ग्यारेन्टी गरेको छ, निरूले उत्तेजित हुँदै जिज्ञासा राखी। निरू, त्यो वेबसाइट चलाउने व्यक्ति मै हुँ। बेङ्गलोर इन्स्टिच्युट अफ टेक्नोलोजीमा आफ्नो ब्याचको टप विद्यार्थी थियो अर्पण। कलेज नसकिँदै पाएको सत्यम कम्पनीको जागिर छाडेर नेपाल आएको थियो। काठमाडौँ आएपछि उसलाई अब के गर्ने भन्ने थियो। त्यही बेला पत्र पत्रिकामा लोग्ने र श्रीमती विदेशमा हुनेहरूले आफ्ना जीवनसाथीलाई विश्वास गर्न नसक्नाले विभिन्न घटना दुर्घटना भएको कुरा पढ्यो। हरेक दिन यस्तै खाले समस्या आइरहेका हुन्थे। कतिपय श्रीमतीहरू लोग्नेको कमाईमा जीवन नै सकिरहेका थिए, कतिपय भने लोग्ने विदेशबाट आउने अघिल्लो दिन भागिरहेका थिए। आत्महत्या गर्ने पनि कम थिएनन्। यो मामिलामा लोग्ने मान्छेहरू पनि कम थिएनन्। विदेशमा भएकी श्रीमतीको कमाईले स्वदेशमा अर्की श्रीमती जोडिरहेका थिए। पर स्त्रीसँग मस्ती गर्नेको संख्या उस्तै थियो। 20-35 वर्ष उमेरका अधिकांश नेपाली विदेशमा भएपछि यस खालको समस्या स्वाभाविक पनि थियो। भर्खर पढाइसकेर आएको फ्रेस आईटी विज्ञ अर्पणलाई फरक खालको काम गर्ने मन भयो। विषयवस्तु खोज्दै जाँदा पत्रिकामा दिनदिनै जसो त्यस खालका समाचार आउन थाले। अर्पणले केही प्रतिनिधि समाचारको आफ्नै हिसाबले अध्ययन गर्यो। उसले केही मान्छेसँग सामाजिक सञ्जाल मार्फत सम्पर्क पनि गर्यो। ती समाचारहरू घटनाका आधारमा एकतर्फी हुँदाहुँदै पनि त्यसमा दोहोरो प्रभाव थियो। विकृतिका लागि एक पक्ष पीड़ित भए पनि कारणका लागि दुवै पक्ष जिम्मेवार देखिन्थे। अर्पणलाई त्यस विषयमा प्रविधि मार्फत केही गर्न सकिन्छ भन्ने लाग्यो। अमेरिकामा भएका मामासँग सल्लाह गर्यो। मामा भान्जाको कुरा मिल्यो। काम गोप्य राख्ने योजना बन्यो। गोप्यताकै लागि आफ्नो वेबसाइटको डोमेन अमेरिकामा रजिस्टर गर्यो। अर्पणले मामाकै सल्लाह अनुसार कानूनी आधार र गोपनीयता सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचलनका बारेमा जानकारी लियो। त्यसपछि उसले परीक्षणका रूपमा मनको साथी वेबसाइट शुरू गर्यो। शुरू गरेको केही समयमै उसले नसोचेको प्रभाव र प्रतिक्रिया पायो। प्रविधिको प्रयोग गरेर यस खालका सामाजिक समस्या समाधान गर्न सकिन्छ भन्ने उसलाई लागेको थिएन, तर परिणाम सोचे भन्दा सकारात्मक आयो। त्यसपछि उसले हरेक दिन केही घण्टा यस्ता समस्याहरूका लागि दिन थाल्यो। उसको काम भनेको पीड़ितहरूको गुनासो लिने, त्यो गुनासोमा कति सत्यता छ भनेर मनोविश्लेषण गर्ने, पक्का भएपछि थप जानकारी लिने, समाधानको उपाय निस्केपछि पीड़ितलाई अनलाइनबाटै उपाय सुझाउने थियो। उसले सुझाउने उपाय भनेको सर्वप्रथम पीड़ितको एक्लो प्रयासमा समाधान गर्न हौसला दिने, त्यसो नभए पीड़ितको सबभन्दा नजिकको साथीको सहयोग लिनका लागि सिकाउने। पीड़कले हिंसा गर्ने अवस्था आयो भने चाहिँ प्रहरीको समेत सहयोग लिनु पर्दथ्यो। यस्तो समस्यामा धेरै जसो पीड़ितलाई पहिला आफू शिकार भए नभएको कुरामै दुविधा हुन्थ्यो। जब उनीहरूलाई आफू शिकार बनेको महसुस हुन्थ्यो त्यति बेला निकै ढिलो भइसकेको हुन्थ्यो। खास गरी विदेशमा बस्नेहरू पीड़ित हुन्थे। लोग्नेको अनुपस्थितिमा साथी बनेको पुरुष यौन साथी मात्र भएको पत्तो हुँदैनथ्यो। त्यो सम्बन्धले बुनेको जालमा परेपछि महिलाहरू लोग्नेको कमाई सकिएको चालै पाउँदैनथे। चाल पाउँदासम्म उनीहरू विभिन्न प्राविधिक र भावनात्मक जालमा जेलिसकेका हुन्थे। जेलिएको जालबाट सजिलै निस्कन नसकेपछि कि त आत्महत्या कि त पीड़कको पछि लाग्नुको विकल्प हुँदैनथ्यो। केटाहरूको हकमा चाहिँ बहुविवाहको समस्या धेरै थियो। श्रीमतीले विदेशबाट पैसा पठाएपछि नेपालको थोरै आमदानीमा आँखा नलाग्ने, पेसा व्यवसाय नभएपछि श्रीमतीले विदेशबाट पठाएको पैसामा मस्ती गर्ने, उस्तै परे गोप्य रूपमा बहुविवाह नै गर्ने, परीक्षणका रूपमा शुरू गरेको काम सफल हुँदै गएपछि अर्पणले आफ्नो वेबसाइटलाई सामाजिक सञ्जालमा जोड्यो। फेसबुक र ट्विटर प्रयोगकर्ताहरूले पनि उसको काममा चासो दिन थाले। देश विदेशमा हुने हजारौं व्यक्तिहरूका बीचमा मनको साथी वेबसाइट चर्चित भयो, परिचित भयो। सकेसम्म पीड़ितहरूबाट नै समस्याको समाधान गराउने भएकाले सहयोग लिनेलाई खासै समस्या थिएन। कतिपय पीड़ितहरू आफ्नो समस्या समाधान भएपछि मनको साथी वेबसाइट चलाउनेलाई भेट्न चाहन्थे। अर्पणले भने कसैलाई नभेट्ने प्रतिबद्धता मात्र गरेको थिएन, उक्त जानकारी पनि ब्यानरमा राखेको थियो। तैपनि मान्छेहरू उसँग भेट्न ललायत हुन्थे। अर्पण भाग्नका लागि आफू अमेरिकामा छु भन्थ्यो, अमेरिकामा हुनेहरूलाई युरोपमा छु भन्थ्यो, युरोपमा हुनेहरूलाई भारत वा नेपालमा छु भन्थ्यो। ऊ कसैसँग भेट्नुभन्दा उस्तै खालको समस्यामा भएकाहरूलाई एकअर्काको सहयोग गर्न प्रेरित गर्दथ्यो। नभन्दै सेवा लिइसकेकाहरू मनको साथी वेबसाइटका लागि जस्तो सुकै सहयोग गर्न पनि तयार हुन्थे। यसले गर्दा उसको काम झन सहज बन्दै गएको थियो। अर्पण आफ्नो नियमित काम बाहेक यही सामाजिक कामका कारण फुर्सदमा हुँदैनथ्यो। त्यही भएर सहकर्मीहरूसँग हेलमेल गर्न भ्याउँदैनथ्यो। सहकर्मीहरूसँग काम बाहेक सम्बन्ध बनायो भने उसको सामाजिक कामको समय अनाहकमा खर्च हुने सम्भावना बढ्दा थियो। त्यही कुरा नबुझेर उनीहरू अर्पणलाई काममा दक्षता भएको घमण्डीका रूपमा लिन्थे, उसलाई सहृदय शङ्काको उपमा दिन्थे। मनको साथी वेबसाइटमा अर्पणका सहकर्मी, पुराना साथीहरू र कहिलेकाहीँ आफन्तकै समस्याहरू पनि आउँथे। अर्पणको स्कूल साथीलाई उसकी केटी साथीले आफू गर्भवती भएको भनेर ब्ल्याकमेल गर्दैछ। उसले त्यो केटालाई कि त विवाह गर, होइन भने एबोर्सन गरेर विदेश जान आर्थिक सहयोग गर भनेर बारम्बार दबाब दिँदैछ। अर्पणले त्यो केटी पत्ता लगाएर विभिन्न बहाना बनाएर अनलाइनमा सम्पर्क गरेछ। केटीसँग कुरा गर्दै जाँदा वास्तविकता अर्कै भएको रहस्य खुलेछ। पैसाका लागि उसले त्यस्तो काम गरेकी रहेछ। खास गरी त्यो केटीले त्यस्तै तरिकाले अरूबाट पनि पैसा असुल्ने गरेको कुरा समेत थाहा भएपछि अर्पणले साथीलाई नडराइकन बिहेको प्रस्ताव स्वीकार्न भनेपछि केटी आफै पन्चिएकी थिए। अर्पणले धेरै साथी, सहकर्मी र आफन्तका त्यस्ता समस्या समाधान गरिदिएको थियो। उनीहरूको समस्या पनि अचम्मैको थियो। कतिले आफ्नो सामाजिक सञ्जालको पासवर्ड साथीसँग सेयर गरेका हुन्थे, कतिले चिन्दै नचिनेकासँग बिहेको तयारी गरेका हुन्थे, कसै कसैको सम्बन्ध कति भावनात्मक हुन्थ्यो भने उनीहरूले आफ्नो एटीएम कार्ड समेत आफ्नो साथीलाई दिएका हुन्थे। शुरूमा त्यति हार्दिक बनेको सम्बन्धमा समय बित्दै जाँदा विश्वासको संकट पैदा हुन्थ्यो, त्यसपछि पिरतीको पिरलो शुरू हुन्थ्यो। पहिला एकअर्कासँग जोडिनुलाई भाग्य ठान्नेहरू पछि तोडिने बाटो खोज्दथे। मनको साथीले सयौंको समस्या समाधान गरिदिएको थियो, जसको समस्या समाधान गरिदिए पनि ऊ आफ्नो परिचय कसैलाई दिँदैनथ्यो। मनको साथी वेबसाइटको चर्चा चले पनि त्यसको सञ्चालक अर्पण भने सार्वजनिक भएको थिएन। सञ्चालकसित भेट नभएपछि त्यही नाममा थमाधम फेक फेसबुक आईडी र लिङ्कहरू भन्न थालेका थिए। आफ्नो कामको दुरूपयोग हुने सम्भावना देखेपछि अर्पणले मनको साथी वेबसाइट चलाउनेले कसैसँग भेट्दैन, भेटे वा भेट्न राजी भए वा कुनै फाइदा लिन खोजे त्यो फेक एकाउन्ट हो भनेर सबैलाई सचेत समेत गराएको थियो। अर्पणले कसैबाट कुनै फाइदा लिन खोजेन, सधैँभरि सहायता मात्रै गरिरह्यो। निरुले सुबिनलाई बाइक किनिदिएकी थिए, महिने पछि बाइकको किस्ता तिरिरहेकी थिए। विधामा खाने घुम्ने खर्च निरुले नै व्यवस्था गर्नुपर्थ्यो। मोबाइलमा महिनाको 1,000 हालिदिन्थे। तैपनि सुबिनसँग कुरा गर्नु परे उसैले कल गर्नुपर्दथ्यो। हुँदाहुँदा उसलाई जन्मदिनको उपहार महँगो मोबाइल चाहिन थाल्यो, जबकि निरुको पहिलो जन्मदिनमा उसले कैयौं गुणा बढीको बिल राखेर सल दिएको थियो। निरुको पछिल्लो जन्मदिन छल्न ऊ घरमा कोही बिरामी भएको बाहना पारेर गाउँ पुगेको थियो। फर्केर आएपछि निरुले केही दिँदैनौ भन्दा लगनपछिको पोतेको के काम भन्दै टारेको थियो। निरुले सुबिनको माया धेरै पछि बुझ्न थालेकी थिए। बिहे गरेपछि निरुलाई रमेशसँगको पहिलो माया अन्तिम जस्तो लागेको थियो, पछि सुबिनसँगको दोस्रो माया पहिलो लाग्न थाल्यो। तर उसको दुर्भाग्य, पहिलो माया अन्तिम त हुन सकेन नै, दोस्रो माया पहिलो जस्तो न्यानो पनि भएन। मायाका नाममा लुटिएको थाहा पाएर पनि निरु त्यो दलदलबाट निस्कन सकिन। दिन प्रतिदिन सुबिनको ज्यादती थपिँदै गएको थियो। उसले उम्कने बाटो नपाएपछि मनको साथी वेबसाइटमा आफ्नो समस्या राखेकी थिए। त्यसमा अर्पणले थाहा पाएका सबै कुरा उसले लेखेकी थिए। अर्पण निरुको समस्या समाधान गर्ने समयको प्रतीक्षामा थियो। आज त्यो समय आएकाले उसले पूरै दिन निरुको उद्धारका लागि खर्चियो। निरुको समस्या त समाधान भयो, तर उनीहरूको बाटो अझै बाँकी नै थियो। त्यही मौकामा अर्पणलाई शिलाको चासोका बारेमा थप कुरा थाहा पाउन मन लाग्यो। उसले निरुलाई शिलाको आशय के छ भनेर सोध्यो। निरुका लागि त्यति ठूलो गुण लगाउने अर्पणसँग लुकाउने कुरै के थियो र? मेरो विचारमा शिला म्याम तपाईँसँग कुनै न कुनै रूपमा जोडिन चाहनुहुन्छ जस्तो लाग्छ, उसले भनेर थाहा पाएको कि तिम्रो आफ्नो अनुमान हो यो? हरेक दिन गोपाललाई फोन गरेर तपाईँले खाना खाजा खाए नखाएको सोधखोज गर्नुहुन्छ। गोपालले मसँग शिला म्यामले अर्पण सरको खास केयर गर्नु भन्नुभएको छ भन्थ्यो। शिला म्यामले तपाईँलाई चासो दिएको कुरा अफिसका सबैलाई थाहा छ। अफिसका मान्छेले कसरी थाहा पाए नि? अफिसमा तपाईँ बाहेक कसैलाई गाडी चलाउन आउँदैन। त्यही बेला अफिसका लागि भनेर गाडी किनियो, तर ड्राइभर राखिएन। त्यसमाथि तपाईँले अफिसलाई आफ्नै जसरी चलाउनु भएको छ। तपाईँले लिएको कुनै पनि निर्णयमा शिला म्यामले हस्तक्षेप गर्नुहुन्न। हामीहरूको अनुमानलाई बल पुग्न यति नै काफी छैन र सर? निरुको कुरा सुनेपछि अर्पण झल्यास भयो। खासमा त्यो गाडी अर्पण बाहेक अरूको प्रयोगमा आउँदैन थियो। गाडी चढेर गर्नुपर्ने अफिसियल काम आफ्नै जिम्मामा भएकाले उसलाई सुरुमा त्यस्तो लागेन। अर्पणले नै अफिस बनेपामा सारेको थियो। उसकै जिम्मामा लाखौं लगानी भएपछि जिम्मेवारी पनि स्वतः उसकै हुने भइगयो। शिलाले अर्पणमाथि शंका गर्नुपर्ने कारण थिएन। त्यही भएर अर्पणले लिएको निर्णयमा उसले हस्तक्षेप गर्दिनथे। अर्पणलाई यी सब कुरा स्वाभाविक लागेको थियो, तर अहिले निरुले भनेपछि हो कि भन्ने भयो। उसलाई शिलाको व्यवहार रहस्यमय लाग्यो। तत्कालका लागि निरुलाई नै सोधेर वास्तविकताको नजिक पुग्ने मन भयो उसलाई। अर्पणले जिज्ञासा थप्यो, उसलाई आफ्नो इज्जतको मतलब छैन रे? अर्पण सर, मेरो कुरालाई अन्यथा नलिने भए एउटा कुरा भनौ। के कुरा? शिला म्यामलाई इज्जत प्यारो भएको अमेरिका छाडेर नेपाल किन आउनु पर्थ्यो? अर्पणलाई जागिरमा सबैभन्दा नयाँ कर्मचारी निरुको कुरा सुनेर अचम्म लाग्यो। उसले केही थाहा पाउन खोजे झैं सोध्यो, शिला म्याम इज्जतका लागि अमेरिका छोडेर आएको हो र? त्यो त राम्रोसँग मलाई पनि थाहा छैन, तर कहिलेकाहीँ उहाँ आफै भन्नुहुन्छ। उहाँ लोग्नेसँग डिभोर्स गरेर आउनु भएको रे। लोग्ने त सोझो थियो रे, आफ्नै बुद्धि बिग्रिएर कुबाटोमा लाग्नु भयो रे। अमेरिकामा मुखै देखाउन लाज भएपछि नेपाल आउनु भएको रे। ए, त्यसो पो? अर्पणले कुरालाई त्यहीबाट भिट मार्न खोज्यो। मानव उसलाई शिलाका बारेमा अरू कुरा सुन्न मन लागेन। उसले निरुलाई उसको डेरा नजिकै छोडिदियो। फर्काँदा फर्काँदै निरुलाई भन्यो, तिमी भोलि लक्ष्मी म्याम कहाँ समयमै पुग्नु, सुबिनसँग डराउनु पर्दैन। निरु ढुक्क भइसकेकी थिए। उसले अर्पणलाई फेरि धन्यवाद दिए। अर्पण अफिस फर्कियो। फर्कँदै गर्दा अर्पणलाई गोपालसँग पनि रिस उठ्यो। तर एउटा गरीब केटो जसलाई जीविकाका लागि जसरी पनि यो जागिर गर्नु छ, उसले मालिकनीको आदेश नमानेर के गरोस्? यो कुरा सम्झेपछि अर्पणको रिस पानीको फोका जसरी बिलायो। अर्पण अफिस पुग्यो। अघि पछि भए बाहिरबाट आउने बित्तिकै अर्पण पहिला गोपाललाई खोज्थ्यो। उसले खाजा खायो खाएन सोध्थ्यो, उसको कलेज भए पढाइको कुरा सोध्थ्यो, मुड चल्दा खाना नै बनाउन सघाउँथ्यो। आज भने ऊ चुपचाप आफ्नो च्याम्बरमा पस्यो। त्यति बेला गोपाल फोनमा व्यस्त थियो। अर्पणले आफ्नो च्याम्बरबाट फोन उठायो। नभन्दै शिलाले गोपालसँग अर्पणकै कुरा गरिरहेकी रहेछ। अर्पणले उनीहरूको कुरा सुन्यो, जो निरुले भने जस्तै थियो। उसलाई सबै कुरा सुन्न मन लागेन, फोन राखिदियो। केही बेर बत्ती नबालिकन च्याम्बरमा आराम गरेर बसेको अर्पण भान्सामा गयो। भान्सामा शिलाले भने झैं तरकारी पाकेको रहेछ। अर्पणले खाना खायो, गोपालसँग खासै कुरा गरेन। खानापछि ऊ पुनः आफ्नो च्याम्बरमा गयो। शिलालाई फोन गर्यो, भोलि भेटघाटको समय मिल्ला म्याम? त्यति बेला अर्पणको फोन आउला भनेर कल्पनै नगरेकी शिलाले अरू कुरा नसोची हुन्छ भनी अफिस बाहिर भेट्ने मन थियो। तपाईँसँग पनि मन छ र? शिलाले मिठो व्यङ्ग्य गर्ने मौका छोपी। तर अर्पणले उसको कुरा सुनेको नसुने गरी, म्याम भोलि नगरकोटको क्लब हिमालयमा भेटौं है मात्रै भनेर फोन राख्यो। फोन राखिसकेपछि शिलालाई अर्पणको आवाज सामान्य लागेन। जे लागे पनि उसले फेरि फोन गरिन। अर्पणको लागि आजको रात महत्वपूर्ण थियो। हप्ता दिनदेखि शिलालाई कम्पनी जिम्मा लाउन गरेको तयारीलाई अन्तिम रूप दिनु थियो। रात दिनको मेहनतले यहाँसम्म पुर्याएको कम्पनी चटक्कै छाड्ने मन त थिएन, तर उसँग अरू बाटो पनि थिएन। त्यसो त शिलालाई दिएको समयसीमा पनि सकिसकेको थियो। कम्पनीको सफलताले गर्दा दुवैजनाले समयसीमाको कुरा भुलिसकेका थिए। शिला अर्पण बिनाको कम्पनीका बारेमा सोच्नै सक्दिन थिए। अर्पण आफ्नो सफलतामै मग्न थियो। जे भए पनि अर्पणसँग कम्पनी छाड्ने बाहेक अरू विकल्प थिएन, तर आफूले गर्दै आएको कामको जिम्मेवारी लिइदिने खालका कर्मचारी कोही थिएनन्। शिला बाहेक जिम्मेवारी लिने विकल्पका रूपमा उसले नयाँदेखि पुरानो कर्मचारीका बारेमा निकै सोचेको थियो, तर त्यस्तो कोही थिएन। जिम्मेवारीको त के कुरा, त्यहाँ शिलासँग आँखा जुदाएर कुरा गर्ने कर्मचारी पनि थिएनन्। पूरै सक्षम नभए पनि निरु बाहेक अरूलाई कम्पनी जिम्मा लाउन सम्भव नदेखेपछि अर्पणले निरुलाई आफूले गर्दै आएका कामका बारेमा जानकारी गराएर आफू बाहिरिने सोचलाई आफ्नो अन्तिम निर्णय बनाएको थियो। तर सँगसँगै शिलालाई समग्र रूपमा जानकार गराउनु आवश्यक थियो। उसले शिलाले बुझ्ने भाषामा कामको जिम्मेवारी हस्तान्तरण गर्न हप्तौंदेखि बनाएको योजनालाई अन्तिम रूप दिन थाल्यो। करिब आधा रात बिताएर उसले आफ्नो योजनालाई आकार दियो। जाम खुलेर अघि बढेपछि अर्पणलाई कम्पनी छोड्ने कुरा शिलालाई कसरी बुझाउने भन्ने भयो। यस्तै सोच्दा सोच्दै ऊ बुढा नीलकण्ठ पुग्यो। त्यहाँ पुगेपछि उसले शिलाको घर जाने बाटो फेला पार्न सकेन। बुढा निलकण्ठमा काम गर्दा ऊ शिलाको घरमा कहिले गएको थिएन, टाढैबाट देखेको चाहिँ थियो। जति गरे पनि भित्र पस्ने बाटो फेला नपरेपछि उसले शिलालाई फोन गर्यो। शिलाले बाटो देखाए। अर्पण उसको घर अगाडि पुग्दा शिला आफै गेट खोल्न आइपुगे। शिलाको स्वागत देखेर अर्पणलाई अलि असहज लाग्यो। अर्पणले गाडी पार्किङ नगरिन्जेल शिला बाहिरै उभिए। अर्पण गाडी पार्किङ गरेर आयो। शिलाको अनुहारमा अर्कै रौनकता देखिएको थियो। अनुहारको रौनकता मात्रै होइन, उसको हिँडाइको चाल पनि निकै खुसियालीपूर्ण थियो। अर्पणलाई बैठकमा बसाएर शिला भान्सातिर गई। अर्पणले बैठकको दृश्य देख्यो। त्यहाँ विभिन्न पोर्ट्रेटहरू, शिलाको स्कूल कलेज अनि उसका बाल्यकालका तस्विरहरू थिए। उसको पारिवारिक तस्विर एउटै झुन्डिएको थिएन त्यहाँ। सायद अर्पणको आगमनका कारण ती हटाइए जस्तो लाग्थ्यो, किनकि केही खाली ठाउँहरूमा तस्विर झुन्ड्याउन राखिएका किलाहरू मात्रै देखिन्थे। शिलाले अर्पणलाई नास्ताका लागि तयार हुन भने। अर्पण बैठकबाट उठ्न नपाउँदै शिक्षित आइपुग्यो। शिलाले केही भन्नु पहिला नै शिक्षितले अर्पण सर गुड मर्निङ भन्यो। शिक्षितले अर्पणलाई पूर्व परिचितलाई चाहिँ नामै लिएर अभिवादन गरेको देखेर शिलालाई आश्चर्य लाग्यो। शिलाको घरमा कुनै पनि पुरुषको आगमन शिक्षितलाई मन पर्दैन थियो। घरमा कोही पुरुष आएको देखेपछि ऊ आफ्नो कोठाबाट बाहिरै निस्कँदैन थियो। शिला आफै उसको कोठामा पुग्थे। कुनै दिन शिलाले आफूलाई निकै बेरसम्म व्यवस्था गरेको महसुस गरेमा ठूलो आवाज बनाउँदै कम्प्युटरमा गेम खेल्थ्यो। त्यतिले नपुगे टिभी खोलेर ठूलो आवाज पार्थ्यो, तर ऊ कहिले कुनै पुरुषका अगाडि पर्दैन थियो। आज भने अचम्मै भयो, शिक्षित एक परपुरुषसँग बोल्न पो आयो, त्यो पनि पूर्व परिचितसँग झैं। शिला अर्पणलाई आजै शिक्षितसँग भेटाउन चाहन्थे। त्यही भएर उसले शिक्षितसँगको आफ्नो तस्विर बैठकबाट हटाएकी थिए। शिलाले जति गरे पनि उसले नचिताएकै भयो। शिक्षित Do you know who is he? शिलाले नसोधिरहन सकिन। Yes, I know mom. He was our computer teacher. शिक्षितले सहजै उत्तर दियो। शिक्षितको कुरा सुनेर शिला झसङ्ग भई। शिलालाई अर्पण स्कूल टिचर पनि थियो भन्ने थाहा थिएन। अझ अर्पणले शिक्षितको स्कूलमा कम्प्युटर सिकाउँथ्यो भनेको सुन्दा उसलाई आश्चर्य लाग्यो। यथार्थमा शिलाको अफिसमा काम गर्नुभन्दा पहिला अर्पण शिक्षितको स्कूलमा कम्प्युटर टिचर थियो। ऊ शिक्षितलाई खुब माया गर्थ्यो। अर्पणले शिलाको समस्या बुझ्यो, त्यसैले शिला र शिक्षितको सम्बन्धका बारेमा खासै चासो देखाएन। शिलालाई भने शिक्षित र अर्पणको पूर्व परिचयले आफ्नो उत्साहमा चिसो पानी खनाए जस्तो भयो। शिक्षितसँग कुरा गर्दै अर्पणले नास्ता खायो। शिक्षित पनि निकै खुसी भएर गफिँदै थियो। नेपाल आएपछि शिक्षित कसैसँग त्यसरी खुसी भएको क्षण शिलाले पहिलो पटक देखे। त्यसैले होला शिलाले उनीहरूलाई बिथोल्न चाहिन। सर वेयर आर यु मिसिङ? डोन्ट यु जोइन माई बर्थडे दिस इयर? नो नो, आई विल कम, नो वरी। I don't believe you, sir. I promise you, my dear. So what do you give me this year? What do you wish to have? First, make me sure that you come to my birthday. Don't worry, I will come to you. Promise? Promise. Ek chin shikshit ko dhukka bhayeko anuhar ma herera arpan le feri sodhyo. Okay, tell me. What do you wish to have? Cricket set. Okay, done. Arpan ra shikshit ko kurakani sunera silala achchama lagyo. यति बेला अर्पण शिक्षितका लागि उसको पूर्व शिक्षक मात्र थिएन, उसलाई अति नै माया गर्ने कुनै आफन्त चाहिँ थियो, किनभने अर्पण उसँग त्यसरी नै चासोका साथ कुरा गरिरहेको थियो। शिक्षितको माग पनि शिक्षकसँग नभई आफ्नै अभिभावकसँग जस्तै थियो। शिलालाई शिक्षितको अघिल्लो जन्मदिन याद भयो। त्यति बेला उसले भायोलिन उपहार पाएको थियो। शिक्षितले त्यो भायोलिनलाई यति जतनसाथ राखेको थियो कि उसलाई नसोधी शिलाले पनि त्यसलाई छुन पाउनथे। उसलाई मन परेको त्यो उपहार स्कूलले नै दिएको होला भन्ने लागेको थियो शिलालाई। आज थाहा पाए ती स्कूलले नभई अर्पणले पो दिएको रहेछ। दुवैले नास्ता खाइसके अर्पण बैठकमा पुग्यो। शिक्षित उसको हात समातेरै बैठकमा गयो। बैठकमा जाँदा जाँदै शिक्षितले सोध्यो, सर नाउडेज यु डु नट कम टु आवर स्कुल, सो आइ एम वरिङ अबाउट युर प्रोमिस टु कम माई बर्थडे। बेबी आई प्रोमिस यु अगेन, डोन्ट वरी आई विल कम। शिलालाई उनीहरूको कुराकानी सपना झैं लाग्यो। शिक्षितले आफ्नो बाबु बाहेक उसका मामाहरूसँग पनि यसरी कुरा गरेको देखेकी थिइन। उनीहरूको कुराकानी देखेकी शिलाको मन एक क्षणका लागि अमेरिका पुग्यो। त्यति बेला शिलालाई छोराको अनुहार पनि राम्ररी हेर्ने फुर्सद हुन्न थियो। विदामा पनि उसको केही न केही काम हुन्थ्यो, तर उसको बाबु भने जति हतार भए पनि जति थाके पनि शिक्षितसँग आनन्दले कुरा गर्न समय जुटाउँथ्यो। उनीहरूको कुराकानीमा उमेरको छेकबार पनि हुँदैन थियो। महेश भएपछि शिक्षितलाई आमाको खोजी कहिल्यै हुँदैन थियो। आज फेरि शिक्षितले अर्पणसँग त्यसरी नै कुरा गर्यो जसरी उसले अमेरिकामा हुँदा महेशसँग गरेको थियो। अर्पणले शिक्षितलाई काखमै लिएर म जसरी पनि तिम्रो जन्मदिनमा आउँछु भनेको सुनेपछि विगतमा पुगेकी शिलाको आँखाबाट कति बेला आँसु झर्यो उसले थाहा पाएन। केही बेर अघि शिक्षितका कारण आफ्नो अव्यक्त योजना भत्किएको ठानिरहेकी शिला अहिले भने निकै भावुक बन्न पुगेकी थिए। शिलाले शिक्षितलाई कपडा फेरिदिए। केही बेरमा शिक्षितलाई लिन स्कूलको गाडी आयो। उसको स्कूलले आज विद्यार्थीलाई गोदावरीको बोटानिकल गार्डन घुमाउन लैजाँदै रहेछ। अर्पणसँग बिदा मागेर शिक्षित गयो। जाँदा जाँदै उसले सर डोन्ट फर्गेट युर प्रमिस भन्यो। शिक्षितलाई बिदा गरेपछि शिला माथि गई। अर्पण पत्रिका हेरेर बस्यो। केही बेरमा शिला निकै ठाटिएर निस्के। छोरो स्कूल गएकाले घरमै कुराकानी हुन्छ होला भन्ने थियो अर्पणलाई, तर शिलाको तयारी नगरकोट जाने नै देखियो। उसले एकपटक शिलाको शरीरलाई तलदेखि माथिसम्म हेर्यो। उसको हेराले शिलालाई राहत मिल्यो सायद। ऊ मसक्क मस्किँदै फेरि माथि गई अर्पण बाहिर निस्क्यो। अर्पणले पार्किङबाट गाडी निकालिसक्दा पनि शिला आइपुगिन। अर्पणले गाडीबाटै वरिपरि हेर्यो। शिलाका छिमेकीहरू घरको छत बरण्डाबाट उसलाई हेरिरहेका थिए। उनीहरू अर्पणतिर इसारा गरेर काने खुसी गर्दै थिए। शिला निकै बेर नआइपुगेकाले उसलाई असजिलो लाग्यो। उसले हर्न बजाउनुको साटो गाडीको एक्सिलेटर बढायो। बल्ल शिला बाहिर निस्के। शिला अघि लगाएको भन्दा फरक ड्रेसमा पो आई। फरक भन्नाले अघिको भन्दा अझ खुलेको ड्रेसमा। शिलाको फेरिएको पहिरन देखेपछि अर्पणलाई हिजो निरूले भनेको कुरा याद आयो। त्यसैले शिलाको फेरिएको पहिरनले उसलाई केही फरक परेन। शिला गाडीमा बसी शिलाको अपेक्षा अर्पणले पहिरनको प्रशंसा गरोस् भन्ने थियो। तर अर्पणले केही भन्न जरुरी ठानेन। त्यसो त यस्ता कुरामा उसको चासो पनि हुँदैन थियो। उसलाई जति सक्दो चाँडो त्यहाँबाट बाहिरिनु थियो। उसले गाडी निकाल्यो। छिमेकीहरूले औँला देखाएर कुरा गरेको देखेपछि शिलाले अर्पणको हतार बुझी। त्यही बुझेर होला ऊ यस्ताहरू पनि भिआइपी रे भन्दै फतफताई। के भयो म्याम, देख्नु भएन भिआइपी बस्तीको मान्छेले तपाईँ र मलाई हेरेको तरिका? उनीहरूले हामीलाई नै हेरेका नहुन पनि त सक्छन् नि। अर्पणले उसको कुरा बुझेर पनि बुझपचायो। औँलाले देखाइ देखाइ कुरा गरेको देख्नु भएन? मेरो घरमा जो आए पनि उनीहरूलाई के मतलब? शिलालाई साँच्चै रिस उठेको रहेछ। खै म के भनौ, तर यति धेरै चासो लिनु चाहिँ नहुने हो है। चासोको पनि हद हुन्छ नि, जो आउँदा पनि त्यस्तै हो। ए त्यसो पो, मैले त मलाई देखेर मात्र यस्तो गरेका हुन् कि भन्ने सोचेको थिएँ। अर्पणको कुरा सुनेर शिला लज्जित भए। उसले जो आए पनि यस्तै हो वास्तवमा भन्न चाहेको कुरै थिएन। उसले भन्न नचाहेको त्यो कुरा अर्पणले सुन्न चाहेको पनि थिएन। खासमा आज शिला न त सुक्षितलाई भेटाउने पक्षमा थिए, न त त्यो घरमा अरूको पनि आइजाइ छ भनेर भन्न चाहन्थे। तर दुवै कुरा उसले चाहे विपरीत भयो। उनीहरू मूल बाटोमा निस्किए। हात्ती गौडा बाँसबारी हुँदै चक्रपथसम्म पुग्दा दुवैजना तैचुप मैचुप थिए। अर्पणलाई खासै बाटोमा कुरा गर्नु थिएन। शिलालाई भने अफिस बाहिर भेटौं भन्ने अर्पणबाट कुराकानी शुरू नभएकोमा चिन्ता भयो। चक्रपथ पुग्दासम्म उसले चाहे जस्तो नभएपछि शिला आफैले कुरा शुरू गरी कुरा शिक्षितसँगको परिचयबाट शुरू भयो। म्याम, तपाईँको अफिसमा काम गर्नु अघि म उनीहरूको स्कूलको आइडी टिचर थिएँ। त्यो कुरा त शिक्षितले अघि नै भनिसके नि। मैले शिक्षितको बर्थडे गिफ्टको कुरा गरेँ कि। ए, तपाईँको छोराले मलाई खुब पछ्याउँथ्यो, मलाई पनि उसको व्यवहार मन पर्थ्यो, त्यही भएर मैले उसलाई बर्थडे गिफ्ट दिएको थिएँ। कुरा त्यति मात्र हो र? मैले तपाईँलाई भन्दा पहिला शिक्षितलाई भेटेको थिएँ। झन् आज ऊ तपाईँको छोरो भन्ने थाहा पाएपछि मैले उसलाई कसरी निराश पारौ। मेरो कुरालाई अन्यथा नलिनु सरपञ्चजी, शिलाले आफ्नो कुरा बुझाउने हिसाबले पनि तपाईँ पत्याउनुहुन्न होला। म उसकी आमा हुँ र पनि आजसम्म उसले मसँग बर्थडे गिफ्ट त के बर्थडेका बारेमा पनि कुरा गरेको पनि याद छैन। तर तपाईँसँग उसले त्यसरी खुलेर गफ गर्नु अनि तपाईँले उसलाई चासो दिनुको कारण उसले पछ्याउनु मात्र हो त? सामान्य कुरालाई शिलाले त्यसरी विश्लेषण गरेको देखेर अर्पणलाई अचम्म लाग्यो। उसलाई त्यो कुरा अगाडि बढाउनु उपयुक्त लागेन। त्यसैले कुराको बिट मार्ने हिसाबले भन्यो, होइन म्याम, त्यति बेला उसले सर भोलि मेरो बर्थडे भन्यो। उसको अनुहारमा मसँग एक खालको अपेक्षा देखे। मैले तिमीलाई के गिफ्ट दिउँ भनेको फायलिन भन्यो। बस, मैले पनि त्यही बेला कसले दिएको भनेर सोधिन। सोधेको भए तपाईँसँग यसअघि नै भेट हुने रहेछ। त्यति बेला मलाई नेपालका स्कूलमा पनि यूएस कल्चर रहेछ भन्ने लागेको थियो। उतातिर बच्चाहरूलाई पढाइन्न, सिकाइन्छ। सिकाउन बच्चाको दिमाग भन्दा मन हेरिन्छ। त्यसका लागि बच्चाहरूको जन्मदिनलाई पनि एक अवसरका रूपमा उपयोग गरिन्छ। मैले त्यही सोचे त्यति बेला। शिक्षितको कुरा सकियो। दुवैका लागि यो कुरा अगाडि बढाउनु उपयुक्त थिएन। शिला अहिले नै आफूलाई डिभोर्स गरेकी महिलाका रूपमा चिनाउन पनि चाहन्नथे। केही बेरपछि अर्पणले शिक्षितका बाबुको बारेमा सोध्ला भन्ने थियो शिलालाई। तर अर्पणले शिलाको व्यक्तिगत कुरा त के शिक्षितसँगको आत्मीयताको कारण पनि भनिहाल्न चाहेन। शिलालाई निकै हलुका महसुस भयो। उसैले गफको सिलसिला शुरू गरी गफ गर्ने विषय नपाएरै होला उसले अर्पणसँग भेट भएको समयदेखिका कुरा झिके। उसले कुरै कुरामा बुढा निलकण्ठको दुईवटा कोठामा बनेपाको आईटी पार्कमा पुगेको अफिसको श्रेय अर्पणलाई दिए। ऊ आफ्ना व्यावसायिक कर्मचारीहरूप्रति सन्तुष्ट थिए। कर्मचारीलाई काममा उत्प्रेरित गराउने अर्पणको शैलीको प्रशंसा गरेर थाकिन शिला। उसले अर्पणको कतिसम्म प्रशंसा गरी भने, तपाईँ जस्तो मान्छे यो देशको नीति निर्माण तहमा हुने हो भने हाम्रा सपना विदेश भए जस्तै विदेशीको सपना नेपालमा हुन्थ्यो पनि भन्न भयो। अर्पणले आफ्नो प्रशंसा सुनेमा
के सोचे थे जिंदगी मां एक भायो आजा एका एक आदमी चलो जो सही पर्यो रात थे जिंदगी माँ एक भायो आजा। जति बिर्सो भने पनि आँसु घरि घरि जति बिर्सो भने पनि आँसु घरि घरि के सोचे थे जिन्दगीमा
उपन्यासकार सुमन घिमिरेको उपन्यास मौनताको चौथो अंशको वाचन पृष्ठ 84 सकिएको छ। आगामी साता पाँचौं अंश लिएर उपस्थित हुनेछौ। तपाईँलाई उपन्यास अनि वाचन कस्तो लागिरहेछ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ 105.6 FM गैंडाकोट नवलपरासीमा। आजका लागि कार्यक्रम कृति स्वरूपको निर्धारित समय सकियो। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना प्रविधिका क्षतिसँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्री। माया ना